مسا کو انجام دیا تو کیا وضو صحیح اور درست ہے؟ اس مسئلے کی وضاحت کریں کیونکہ سننے میں یہ آ رہا کہ ایک ہی بار واجب دھونا ہے ورنہ پانی مستحب والا آ جائے گا تو مسا صحیح نہیں. یہ اس کے اندر اصل میں دو تین الگ الگ باتیں مکس اپ کر دی گئی ہیں اور دو تین مراجع کے الگ فتوے مکس اپ ہو گئے ہیں. پہلے تو عام مسئلہ سن لیجئے. وضو میں چہرے اور ہاتھ کو ایک بار دھونا تو ضروری ہے, اس کے بغیر تو وضو نہیں ہوگا, اور دو بار دھوئیں تو یہ مستحب ہے, اور اس مستحب والے پانی سے مسا کیا جا سکتا. مستحب کے پانی سے مسا غلط نہیں, تو ایک بار دھونا تو لازم ہے, اس کے بغیر تو وضو ہی نہیں ہوگا. اگر ایک بار بھی منہ نہیں دھویا تو ایک بار تو ضروری ہے, دو بار دھو لیں تو ثواب اور مستحب, اور پھر اس کے پانی سے دوسرے والے پانی سے بھی مسا ہو سکتا ہے. اب جب مسئلہ اتنا واضح تو اس میں کنفیوژن کیا آیا؟ کنفیوژن یہ آیا کہ وضوء ارتماسی اگر کریں تو جو لیفٹ ہینڈ ہے اس کو دو بار نہ دھو. وضوء ارتماسی کسے کہتے ہیں؟ غسل میں تو یہ لفظ لوگوں نے سنا ہے کہ بھئی سوئمنگ پول میں جا کر ایک بار آپ پانی میں تیر کے آ جائیں تو غسل ہو جاتا. وضوء ارتماسی یہی کہ آپ بجائے اس کے کہ چلو میں پانی لے کے ہاتھ پہ ڈالے, پورا ہاتھ آپ نے سوئمنگ پول میں ڈال کے ایک ساتھ باہر نکال لیا. تو اس کے اندر پھر یہ ہے کہ الٹا ہاتھ دو بار اگر اس طرح کریں تو اس میں کچھ پرابلم آتا, لیکن چونکہ وضو میں ہمارے ایسا کوئی کرتا نہیں ہے, ایون جن کے گھروں میں سوئمنگ پول وہ بھی غسل میں تو کبھی کبھار سوچ لیتے ہیں لیکن وضو میں نہیں, اور وضو میں کریں بھی نہیں, وہ بھائی نارمل طریقے سے ٹیپ واٹر سے یا واش بیسن پہ وضو کریں, تو یہ والا جو ایک پرابلم ہے کہ وضو ارتماسی میں سیکنڈ ٹائم ذرا پرابلم ہوگا, یہ اتنا مسئلہ پیش نہیں آ رہا, اس کو ایک طرف رکھ دیں. لیکن وہ جو ہم واش بیسن سے یا ٹیپ واٹر سے وضو کرتے ہیں چلو میں پانی لے کر, اس میں ایک مسئلہ مراجع میں اختلاف ہے. اب مراجع کے اختلاف کی وجہ سے اس مسئلے کو سمجھانا مشکل ہوتا ہے. تمام مراجع مانتے ہیں ایک بار دھونا واجب ہے, دو بار دھونا مستحب ہے, اور مستحب والے پانی سے بھی مسا جائز ہے. لیکن واٹ از دا ڈیفینیشن آف ونس اینڈ ٹوائس؟ ایک کسے کہیں گے, دو کسے کہیں گے؟ اب عام لوگ تو کہیں گے کہ بھائی کیا ہو گیا ان مراجع, ہر چیز کے اندر کوئی نہ کوئی وہ فساد کی جڑ جو ہے دبا کے رکھ دیتے, یہ ایک ایک ہے, دو دو ہے, اس میں کیا اختلاف؟ نہیں, اس میں اختلاف. بعض مراجع کہتے ہیں کہ جتنے پانی سے پورا منہ دھل جائے وہ ایک بار کہلائے گا. نارملی ایک چلو سے پانی منہ دھل جاتا ہے تو ایک چلو ایک بار ہے, دو چلو ڈال دیے تو دو بار ہوگا, تیسرا چلو جو ہے, اچھا ہاں پورا مسئلہ پڑھ دوں, ایک بار دھونا ضروری ہے, دو بار دھونا مستحب ہے, تیسری بار دھونا جو ہے وہ حرام ہے. حرام ان معنوں میں ہے کہ تیسری بار جو اگر آپ دھوئیں گے اس پانی سے مسا نہیں ہو سکتا, تیسرے والے پانی سے. مستحب والے پانی سے ہو جائے گا مسا, تیسرے سے نہیں ہوگا. تو بعض مراجع کہتے ہیں ون ٹو اور تھری, ڈیپینڈ کرتا ہے چلو پر, ایک چلو آپ نے ڈال دیا ایک بار ہو گیا, دوسرا چلو ڈالیں گے دو بار ہوگا, تیسرا چلو ڈالیں گے غلط, مسا غلط. یہ امام خمینی کا بھی نظریہ تھا اور یہ آغا سیستانی کا بھی نظریہ, لیکن آغا خود فرماتے ہیں کہ ایک بار اور دو بار پانی کی کوانٹیٹی یا چلو کے نمبر پہ ڈیپینڈ نہیں کرتا, آپ کی نیت پہ ڈیپینڈ کرتا. آپ نے ایک دو تین چار پانچ چلو پانی ڈالے اور اس کے بعد دل میں کہا یہ سب ملا کر ایک, وہ ایک مانا جائے. پھر آپ نے پانچ سات چلو پانی ڈالے اور آپ نے کہا یہ سب ملا کر سیکنڈ ہے, یہ سیکنڈ مانا گیا. بارہ چلو ہو گئے, یہ دو مرتبہ مانا گیا. پھر جو پانی ڈالیں گے وہ مسا میں پرابلم. لیکن آغائے خمینی اور آغائے سیستانی یہ فرماتے ہیں کہ ایک چلو آپ نے پانی ڈالا اور پانی پورے چہرے میں ہر جگہ پہنچ گیا, وہ ہو گیا ایک. سیکنڈ چلو میں بھی ہر جگہ پانی پہنچ گیا, دو ہو گئے. تھرڈ چلو حرام ہوا جا رہا ہے. آغائے خوئی کیا 14 کے 15 نمبر کا چلو بھی सेकंड में आएगा अगर आपने 4, 5, 10, 12 चुल्लू पानी को डालकर नियत की कि ये सब मिलाकर एक। तो इख्तलाफ इसमें कि हाउ कैन वी काउंट कि दिस इज वन, दिस इज टू, दिस इज थ्री। असल मसले में कोई इख्तलाफ नहीं है कि एक बार जो भी हो वो वाजिब है, दो बार मुस्तहब है और उससे भी मसा हो सकता है, तीसरी बार बहरहाल मसा नहीं हो सकता। एक सवाल यह है कि अगर कोई इंसान यहां से पाकिस्तान जा रहा हो और 18 घंटे की फ्लाइट हो और रास्ते में नमाज अदा करना हो तो हर जगह अलग अलग वक्त होता है, कहीं दिन तो कहीं शाम, नमाज किस तरह से पढ़ेगा? मसलन जोहरैन की नमाज यहां पढ़ के निकला और अब जब दूसरी जगह पहुंचा तो डेलस में मगरिब का वक्त हो गया लेकिन वहां फजर का वक्त हो रहा, तो किस तरह और किस हिसाब से? यह मसला अ बिट कॉम्प्लिकेटेड, लेकिन बहरहाल मैं जवाब दे रहा हूं, समझ में आ गया तो ठीक है वरना छोड़ दीजिएगा। वो यह है कि अगर अपने यहां के वक्त को तो भूल जाइए, जब सफर शुरू कर दिया तो आपके यहां का क्या वक्त है इससे नमाजें आपको नहीं पढ़ना, जहां जहां आपका प्लेन जा रहा है वहां के हिसाब से आपको नमाजें पढ़ना। और अगर इस तरह की फ्लाइट है कि कोई एक नमाज बीच में बिल्कुल मिस हो रही है, मसलन जोहरैन आपने पढ़ी और मगरबैन का वक्त नहीं आया, एकदम फजर का वक्त आ गया, तो जो नमाज मिस हो गई है उसकी कजा तो करना, लेकिन वक्त जहां पे जहाज पहुंचेगा उसके हिसाब से आपको अदा करना। अच्छा, कभी ऐसा होता है कि आप जोहरैन को यहां से चली, 12 घंटे की फ्लाइट रहे, पूरे रास्ते में जोहरैन ही का वक्त रहा और जब अपने आप पहुंचे तो मालूम अभी वहां भी जोहरैन का वक्त है। एक डायरेक्शन ऐसी आती है कि अगर आप चलेंगे तो यहां दिन है तो दिन 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 आपके साथ चलेगा, और एक डायरेक्शन ऐसी आती है कि आप दिन के वक्त चले तो दो दिन बाद आप यहां पहुंचेंगे। तो इस प्रॉब्लम में ज्यादा ना पड़िए, जहां से जहाज गुजर रहा है उसके टाइमिंग जहाज की विंडो से नजर आ जाते हैं, अंधेरा हो गया तो मगरिब इशा पढ़ना है, वहां के हिसाब से चाहे भी डेलस में अभी तक जोहर असर का वक्त चल रहा और सूरज निकलने के करीब है, आसमान पे वो सफेदी नजर आ रही है, तो आपको फजर पढ़ना है चाहे यहां पे अभी जोहरैन का वक्त हो, तो जहां जा रहा है जहाज वहां जो वक्त होगा उसके हिसाब से नमाजें पढ़ना। ये बहुत मैंने शॉर्ट करके बताया, डिटेल तो इसमें आ सकती है लेकिन उस डिटेल की ज्यादा आपको जरूरत नहीं। आयतुल्लाह सीस्तानी और खामिनाई के फतवा क्या है? अगर नमाज के दौरान जिस्म का कोई हिस्सा नजर आ जाए तो फौरन हम फिक्स कर लें तो काफी है या नमाज दोबारा पढ़ना? नहीं, अगर आप फौरन उसको फिक्स कर लें, नमाज के बीच में देखा कि नहीं मसलन कलाई नजर आ रही है वहीं पर उसको छुपा लें तो वह नमाज आपकी दुरुस्त, वाकई खुई का फतवा था कि उसको रिपीट करना होगा। अगर जोहर की नमाज में तशहुद या सिजदा भूल गए तो नमाज के बाद उसकी कजा वाजिब थी, हम भूल गए कजा नहीं की और असर की नमाज पढ़ ली तो हमको याद आया, तो क्या हुक्म है? वही हुक्म है कि अगर किसी नमाज में आप तशहुद भूल जाए या एक सिजदा भूल जाए तो वो नमाज गलत नहीं, जो पढ़ ली नमाज वो तो सही, ये तशहुद या सिजदा जो आपने भूल की वजह से छोड़ दिया था इसको आपको अंजाम देना है। नमाज के फौरन बाद अंजाम देना, अगर उसका ख्याल नहीं रहा तो जब याद आ जाए उस वक्त इसको अंजाम देना। तो अगर आपको असर के बाद याद आया, दो घंटे के बाद याद आया तब इसको अंजाम दे, और अगर इसको नहीं भी अंजाम दिया तो गुनाह तो मिल सकता, वो आपकी नमाज जिसमें आपने तशहुद छोड़ दिया वो नमाज आपकी दुरुस्त रहेगी अगर भूले से छोड़ा। दिल तो चाह रहा था कि कुछ सवालात आप जबानी भी पूछें लेकिन चूंकि जिन्होंने लिख के, ये पता नहीं कि कैसे पर्चे हैं कि सारे के सारे गुलू लगा हुआ है, ये चिपक गए हैं, इसको खोलना मुश्किल हो रहा है। खैर, अगर कोई आदमी बीमार है और जिस्म में बहुत ज्यादा तकलीफ है और नमाज को अदा कर रहा हो और बे इख्तियार आह निकल जाए तो क्या सजदा साहब की जरूरत है? जी हां, अगर तकलीफ की वजह से उसने आह कहा तो सजदा साहब की जरूरत है और नमाज के बाद सजदा साहब करना होगा। सजदा साहब का एक फार्मूला यह है कि चूंकि ये इतना इजी है तो जहां कहीं डाउट हो जाए कि मुझे सजदा साहब करना है कि नहीं करना है तो कर ले। आपको पता है कि सजदा साहब में कुछ पढ़ना तो वाजिब नहीं, बस आप सजदे में कहीं उठ के बैठी, दोबारा सजदे में कहीं खाली पेशानी रखी, उठ के बैठी, तशहुद और सलाम पढ़ना, लेकिन सजदे में तो कुछ कोई दुआ नहीं। तो इतना ये आसान है कि सजदा साहब में जब कभी डाउट हो के वाजिब हुआ के वाजिब नहीं, वह कर लीजिए, कोई हरज तो नहीं है। न करें और बाद में पता चले कि वाजिब था, उसके अंदर गड़बड़ हो सकती है। अच्छा, अब ये स्टिल अभी बहुत सारे सवालात हैं, लेकिन खैर कोशिश करूंगा कि जितनों का जवाब दे सकूं। सवाल यह है, ये किसी बच्ची ने पूछा है, टू क्लियरिफाई व्हाट वाज सेड लास्ट नाइट, इफ वी हैव ओनली वीमेन एंड महरम मैन ऑन आवर फेसबुक, इज इट ओके टू कीप इट? जी, इज इट ओके, बट महरम मर्द या ओनली लेडीज और वीमेन, उसमें भी दो कंडीशन है। कंडीशन नंबर वन कि ये लोग आपकी फेसबुक का एक्सेस किसी और को नहीं देंगे, ठीक है, खाली लेडीज हैं, लेकिन बाज औकात जो आपकी कोई फ्रेंड है या रिलेटिव है वो आपकी फेसबुक का एक्सेस किसी और को देते हैं, तो सिर्फ वो लेडीज या वो महरम मर्द जिन पर आपको ये इतना ट्रस्ट हो। नंबर दो, इन लोगों से भी जो गुफ्तगू आपकी हो रही है, जो चीजें एक्सचेंज हो रही, उसके अंदर कोई हराम चीज नहीं होना चाहिए। बाज़ औक़ात ऐसी पिक्चर होती हैं, बाज़ औक़ात ऐसी वल्गर गुफ्तगू, अगर इन दो कंडीशंस को फुलफिल करें तो फेसबुक इटसेल्फ इज नॉट हराम एंड इट इज अलाउड टू कीप इट। एक सवाल यह है कि वज़ाइफ़ुल अबरार हमारी एक दुआओं की किताब है, उसमें एक दुआ सनमी कुरैश के नाम से है, तो अब इन्होंने उसकी कुछ इंटरप्रिटेशन मांगी है, लेकिन चूंकि ये खुद दुआ सनमी कुरैश कोई ऑथेंटिक दुआ नहीं है, अब ये कह रही हैं कि किताब में लिखा है कि इब्ने अब्बास ने मौला से रिवायत की है, तो जितनी भी वीक अहादीस हैं, बल्कि झूठी अहादीस, वो सब के अंदर भी या रसूल का नाम होता है या इमाम का नाम होता है। झूठी हदीस में थोड़ी लिखा होता है कि रसूल ने नहीं कहा, मैं कह रहा हूं, लिखा तो यही होगा कि रसूल खुदा ने फरमाया। तो हम कैसे चेक करते हैं? हम ये देखते हैं कि किस आदमी ने यह कहा, उसकी रसूल खुदा से कभी मुलाकात भी हुई कि नहीं हुई, इस नाम का कोई आदमी दुनिया में गुजरा भी नहीं गुजरा। तो दुआ सनम कुरैश वैसे बहुत वीक दुआ, लेकिन बहरहाल उसमें कुरैश के जिन जालिमों का जिक्र है और फिर दो खवातीन का जिक्र है, जो आपके जहन में आया वह उससे मुराद वही, और दुआए सनम कुरैश में जो कहा गया वो ऑथेंटिक है कि नहीं वो एक अलग बात है, लेकिन जो उसका इंटरप्रिटेशन जो चार पर्सनैलिटीज है उनके बारे में और बहुत सारी हदीसों में तफसील तो आई है, तो दुआए सनम कुरैश में जो कहा गया वो बात बिल्कुल ठीक कही गई, लेकिन क्या इन्हीं वर्डिंग के साथ इमाम ने यह दुआ इरशाद फरमाई, ये प्रूफ नहीं है। यही रीजन है कि मफाती उल जिनान में यह दुआ नहीं, अगरचे मफाती इज नॉट द ओनली सोर्स, कि जो मफाती में नहीं है वो गलत हो ऐसा तो नहीं है, बहुत सी दुआएं मफाती में नहीं है, लेकिन बहरहाल ये दुआ बहुत ही वीक दुआओं में से है वर्डिंग के एतबार से, लेकिन जो इसका मैसेज है, जो इसमें जिनको कंडेम किया गया, वो तो बहुत सी ऑथेंटिक हदीसों के अंदर वो बात आई है। अगर शर्ट के ऊपर जानदार की तस्वीर बनी और उसको उल्टा करके पहन ले तो क्या नमाज मकरूह होगी? जी हां, नमाज मकरूह है अगर नमाजी के लिबास पर जानदार की तस्वीर, चाहे वो सामने हो जो लोगों को फेस कर रहा है या वो उल्टा करके पहने। अगर कमरे में किसी किस्म की तस्वीर लगी हो जानदार की ना हो तो क्या वो नमाज मकरूह है? जी नहीं, नमाज मकरूह है जानदार की तस्वीर से, अगर कोई सीनरी है, बाग है, फूल हैं, फल हैं, तो इसमें नमाज मकरूह नहीं। अभी जी 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 जी
हमारे जो सारे अमाल जो है वो मुफाती के थ्रू हो रहे हैं और हमें तो नहीं पता कि उसमें जितनी भी दुआएं हैं वो मतलब किस स्टेटस की हैं।
जी जी।
तो हम हमारे लिए क्या फर्ज है कि रजाए मतलूबियत की नियत करेंगे उसके लिए या कि कुर्बतन अल्लाह की करेंगे?
अच्छा, आपका सवाल एक इतना स्टैंडर्ड वाला सवाल है कि मेरा अंदाजा है कि 50% तो लेडीज समझी नहीं होंगी कि आप कहना क्या चाह रही हैं, लेकिन खुद आप समझ रही हैं और मैं समझ रहा हूं। इसीलिए इसका जवाब यह है कि मफाती की शुरू से लेकर आखिर तक जितने आमाल हैं ये सब रिजाय मतलूबियत की नियत से होंगे। मफाती की किसी चीज को भी कुर्बत की नियत से हम नहीं पढ़ सकते।
अच्छा, एक और इससे पहले कि टाइम खत्म हो जाए, बहुत जरूरी है ये भी और मेरा ही मसला नहीं होगा ये।
अच्छा,
क्योंकि लोग बहुत सारे पूछते हैं मुझसे भी, तो इसलिए मुझे आपसे पूछना है। वो ये कि अगर हमारा बच्चा जो अभी वो हुआ है, बालिग हुआ है, बावजूद हमारी तरबियत के भी, लेकिन वो बच्चा जो है वो बारात का कानून जारी कर अपने लिए म्यूजिक सुन रहा है, और बारात का बच्चा क्या कर रहा है हम इस उम्र में भी समझ नहीं हमें आती कि कौन सा गाना है कौन सा गाना नहीं है। हमें इतनी इसीलिए इस स्टेज पर आके हम समझदार हैं तो हमने वो गाने ही छोड़ दिए कि हमें जब पता ही नहीं है तो हम कोई से भी नहीं सुनेंगे, लेकिन बच्चों को ये समझाना बहुत मुश्किल है और वो ये कर देते हैं। अच्छा, उस सिलसिले में जो इस्लाम का हुक्म है वो ये है कि अगर बच्चा बारात का कानून जारी करके गाना सुन रहा है तो हमें अमर बिल मारूफ भी वाजिब नहीं है। अब ऐसा बच्चा जो कि हमारा अभी 15 साल का हुआ है तो फिर हम तरबियत कैसे करेंगे, और हम मना तो उसको कर नहीं सकते कि उसने तो बारात का कानून जारी कर लिया हुआ है, तो हम जब मना नहीं कर सकते तो तरबियत फिर कैसे होगी? उस बच्चे को पता कैसे चलेगा कि ये हराम है, ये नहीं सुनना चाहिए? तो इसके लिए
पहले तो उस बच्चे से हमको मिलाइए जो 15 साल में बारात और कानून बारात और कानून इबाही सब जानता है।
या आपने तो सिखाया सबको?
नहीं, हमने 15 साल के बच्चों को नहीं सिखाया है,
उनकी माँ को सिखाया है, तो बच्चों को भी माँ ने,
माँ ने अपने बच्चे को ये बताया,
माँ ने बच्चों को
खुद ही कह रही है मैंने बताया, फिर कह रही है कि बच्चा अमल क्यों कर रहा है उसके ऊपर।
अब बच्चे ने आपसे सुना भी है कि भाई नहीं, आपके तकरीरें तो है ना, बच्चे माँ को माए बच्चों को तकरीरें भी सुना रही है ना आपकी, तो इसलिए उनको बच्चों को पता है ये।
अभी इसके अंदर भी मसला ये आ गया कि बाज औकात जो चीजें अल्लाह ने हम पर वाजिब की हैं हम उसको अंजाम नहीं देते, और बाज औकात है कि जो हम पर वाजिब नहीं किया कि हम वो भी करने के चक्कर में लग जाते हैं। तो आपने कहा कि अगर बच्चा म्यूजिक सुन रहा और इसलिए सुन रहा है कि उसको ये मसला पता है कि म्यूजिक में बेनिफिट ऑफ डाउट चलता है, अगर हमको यकीन नहीं है कि ये वह हराम वाली म्यूजिक है तो हम उसको सुन सकते हैं, इसलिए वो सुन रहा, तो इसका तरबियत से कोई ताल्लुक नहीं, बिल्कुल ठीक काम कर रहा है। हमें तरबियत औलाद में ये चीजें उसके ऊपर इम्पोज नहीं करना है। तरबियत औलाद का मकसद है कि उसको ये बताना है कि यह हलाल है, यह हराम है, यह वाजिब है, हराम चीजों से तुम्हें अपने आप को बचना है। वो तो बताने के बाद भी नहीं बचे तब भी हमारी जिम्मेदारी खत्म। लेकिन अगर वो इतना ख्याल कर रहा है कि भाई मैं म्यूजिक को इसलिए सुन रहा हूं कि मुझे शक है, बेनिफिट ऑफ डाउट है और मेरे लिए जायज है, तो इसका मतलब है कि सही तरबियत हो रही है। हम जो चीज हमारे हिसाब से हराम है वो हम बच्चे पर इम्पोज नहीं कर सकते और उसका तरबियत से कोई ताल्लुक नहीं है। तो वो बच्चा बहुत सही कर रहा है, ठीक कर रहा है, आपको उसका ज्यादा अपने आप पर हेडेक नहीं लेना है कि बच्चे को इससे क्यों रोके, कोई जरूरत नहीं रोकने की जब उसकी निगाह में वो चीज बिल्कुल जायज है। हाँ, अगर वो ये कह दे कि मैं नहीं मानता ये म्यूजिक हराम है, ये तो रूह की गिजा है और इस्लाम इसको हराम नहीं कर सकता और मैं तो इसे सुनूंगा, वो बागी, उसको तो फिर अमर बिल मारूफ और तरबियत करना। लेकिन इतना जो ख्याल कर रहा है बच्चा, बस आपकी जिम्मेदारी खत्म। जिम्मेदारी क्या खत्म, अब तो इंटरफेयर करना भी शायद आपके लिए हराम हो जाए। आपने बता दिया गिना इस्लाम में हराम है, म्यूजिक हराम है, ये क्राइटेरिया है हराम का, बस इसके बाद आपकी जिम्मेदारी खत्म। आप के लिए तो मैं नहीं कहता, लेकिन यह है कि जो इमाम खुमैनी ने कहा था یہ بعض لوگ ایسا تقوی اختیار کرتے ہیں جو ان پر بھی واجب نہیں ہے، کجا یہ کہ وہ اپنی اولاد پہ بھی اس کو نافذ کریں۔ تو اب آپ اس شک کی وجہ سے کہ بھئی آپ کہتی ہیں میں احتیاط پہ چلوں گی، اس چکر میں نہیں پڑتی حرام کیا ہے حلال کیا ہے، واجب تو نہیں ہے نا، تو میں ساری میوزک چھوڑ رہی ہوں، یہ آپ کا جذبہ ہے۔ بچہ کہے کہ نہیں شرن جو چیز میرے لیے جائز ہے میں عمل کر رہا ہوں، تو بالکل ٹھیک کر رہا ہے، آپ نے صحیح تربیت کی، اور صحیح تربیت کا نتیجے میں وہ آپ کو جواب دے رہا ہے، اس سے زیادہ قیامت میں آپ سے نہیں پوچھا جائے گا۔
اوکے مولانا صاحب، یہاں پر کچھ اذاکرائیں بھی بیٹھی ہوئی ہیں، تو ان کے پاس یقیناً کوالٹی کے سوالات ہوں گے، تو اگر ایک دو ان سے بھی لے لیجئے۔ اور ایک آخری میرا اور سوال یہ ہے کہ اگر عورت سوری اگر آدمی 8 گھنٹے سخت جاب کر کے آ رہا ہے اور اس سے اس کمائی سے اس کا اتنا کمفرٹیبل گزارا ہو رہا ہے کہ وہ کسی کے آگے ہاتھ پھیلا نہیں سکتا، صحیح اس کا گزارا چل رہا ہے، اب لیکن وہ لگژری بھی چاہتا ہے اپنی، تو اسلام میں لگژری تو حلال ہے، لگژری کے لیے وہ جیسے وہ جاب سے آیا 2 گھنٹے ریسٹ کر کے پھر 4 گھنٹے کے لیے پھر جانا چاہتا ہے، اب وہ 4 گھنٹے جو ہے نا وہ اس کی بیوی کہتی ہے کہ آپ جانے کے بجائے میں یہ 4 گھنٹے باہر جا کے جاب کرتی ہوں، اس بیوی کے بچے جو ہیں وہ چھوٹے ہیں 4، اور یقیناً جب ہم مصحبات میں پڑھیں گے تو واجبات کا تو کچھ نہ کچھ قتل ہوگا ہی ہوگا، تو اگر بچوں کی تربیت اس سے مطلب عورت اگر باہر کام کرے تو ہر حال میں کچھ نہ کچھ تو گھر کا مس ہوگا ہی ہوگا، چاہے وہ کھانا پکانا ہو، گھر کی صفائی ہو یا اور کچھ، تو ایسی صورت میں ہمیں عورتوں کو لگژری کے لیے باہر نکلنے کی ضرورت ہے جاب کے لیے، یا کہ ہمارا ہسبینڈ ہی وہ 4 گھنٹے باہر لگائے؟
نہیں، اب یہ تو بہت ہی زیادہ ایک پرسنلائز قسم کا کسی ایک آدمی کے کسی ایک گھر کا مسئلہ ہے، اور اس ساری چیزوں کے اندر سمجھنا پڑے گا کہ اسلام میں ایک چیز ہوتی ہے واجب کمپلسری ہے کرنا ہی کرنا، ایک چیز ہے مستحب ریکمینڈیڈ، ایک چیز ہے مباح۔ مباح کا مطلب آپ کی مرضی ہے، آپشن آپ کا ہے، اللہ دونوں صورتیں آپ کے لیے آزاد کر رہا ہے، آپ کی مرضی ہے۔ تو اگر گھر میں ذرا سی زیادہ ذرا حلال لگژری آ جائے اس کے لیے کام کرنا، شوہر کہے میں کرنا چاہتا ہوں، بیوی کہے میں کرنا چاہتا ہوں، یہ ان کا آپس کا مسئلہ ہے، شوہر کرے تب بھی کوئی اعتراض نہیں ہے اسلام کو، اگر اس کے دوسرے واجبات افیکٹڈ نہ ہو، بیوی جا کے کرے اور شوہر کی پرمیشن ہو گھر سے باہر جانے کی تب بھی اس میں کوئی حرج نہیں ہے، کیونکہ 4 گھنٹے گھر سے باہر جانا گھر کو افیکٹ نہیں ڈالے گا۔ پھر اس میں بہت کچھ ڈیپینڈ کرتا ہے بچوں کی نیچر پر بھی، بہت کچھ ڈیپینڈ کرتا ہے کہ فرینڈ یا فیملی سرکل کیا ہے، گمراہ کرنے والے اگر فیملی میں ہیں تو بچوں کو زیادہ ٹائم دینا ہے، اتنا ایسا کوئی فیملی اتنی خراب نہیں ہے تو کم ٹائم دینا ہے، یہ مباح۔ اسلام نے گیند آپ کے کورٹ میں ڈال لی، جو شوہر اور بیوی فیصلہ کریں وہ اللہ کو قبول ہے، اس میں اسلام کی طرف سے کوئی ریکمینڈیشن نہیں آیا کہ شوہر ہی جائے بیوی نہ جائے، یا بیوی ہی جائے شوہر اب گھر میں آ کے بیٹھے، یا آپ کی مرضی پر ہے، جس طرح سے دل چاہے آپ کریں۔
مولانا صاحب کچھ چیزیں ایسی ہوتی،
سوال رکھیے گا، بہت لمبی لمبی جو ڈیٹیل ہوتی ہے نا تو وقت بہت کم رہے گا،
جی اسی لیے جلدی جلدی کر رہی ہوں۔ کچھ چیزیں ہوتی ہیں جو ہم آپ سے کیونکہ سیکھیں تو ایک اعتماد سا ہو جاتا ہے کہ بھئی ہمیں آپ سے ہی وہ جواب چاہیے، باوجود اس کے کہ ہمارا مولانا ہوتا ہے، اور کبھی کبھی وہ دوسرے مولانا ہمیں اس طرح سیٹسفائیڈ نہیں کر پاتے، آپ کی زبان سمجھتے ہیں، خاص طور پہ میں اپنی بات کروں گی اپنی فیملی کی، تو اسی لیے میں نے تو 15-20 سوال بنا کے رکھے تھے، اور سارے سوال ایسے تھے کہ کیا ہم ہاتھ ملا سکتے، ایسے نہیں تھے جن میں تھا کچھ کے وجہ بھی ہو، تو بہرحال اب ٹائم کم ہے، تو اب یہ جو میرے بقایا سوالات ہیں تو وہ میں آپ سے کس طریقے سے کر سکتی ہوں، کیونکہ آپ سے ٹائم لینا تو اتنا مشکل ہے، آپ سے ریچ تو اتنی مشکل ہے کہ اتنی خوف اب آتا ہے کہ امام زمانہ سے ریچ کیسے ہوگی ہماری، کس طرح ہم ان سے تعلق کر پائیں گے، آپ تک پہنچنا مشکل ہے بہت۔
یہ تو خیر بہرحال ایک ایسا مسئلہ ہے جس کا سلوشن ہم کیا دیں، اس لیے کہ ہر آدمی کی اپنی ایک کیپیسٹی ہوتی ہے، اس سے زیادہ بوجھ اللہ نے بھی نہیں ڈالا ہے اور اس سے زیادہ ہم خود بھی نہیں اٹھا سکتے ہیں۔ لاسٹ ٹائم جو ہمارا کوشچن آنسر تھا اس میں بدقسمتی یہ ہو گئی تھی کہ لیڈیز کے سوالات دیر سے آئے تھے، تو کوئی ایک خاتون پورے سیشن کے اوپر چھا گئی تھیں، ان کے بہت سارے سوالات تھے، اس لیے میں نے یہ چاہا کہ اس دفعہ سب کو برابر کا شیئر ملے اور ان سوالوں کو میں نے اہمیت دی، ورنہ تو کئی عورتیں ایسی ہوں گی آپ کے پاس 15 سوال ہیں، 100-150 سوال والی ہوتی ہیں، لیکن ایک ہی سب سے بہترین طریقہ یہ کہ ان کو آپ لکھیے اور جس مرجع کی تقلید میں ان کے آفس میں آپ بھیجوا دیجئے، 2-3-4 مہینے کے بعد وہ جواب آ جائے گا، وہ زیادہ آپ کے لیے بہتر ہوگا۔ ابھی ہم ذرا ایک ایک لائن کے 2-3 مسئلے پڑھ لیں، پھر ہم آتے ہیں وہ کوالٹی والے سوال جو ذاکرات پوچھنا چاہتی ہیں۔ کیا ہم رشتے دار آپس میں بچوں کی شادیاں کر سکتے ہیں؟ یہ غالباً سوال آیا ہے کزن میرج کے کانٹیکس میں کہ کیا اسلام میں کزن میرج جائز ہے؟ جائز تو ہے، रिकमेंड है या डिस्करेज किया गया है, तो ऐसा कोई मसला नहीं है। आपस में रिश्तेदारों में शादियां करना न सिर्फ ये कि इस्लाम में जायज है, बल्कि अहले बैत के घराने में ज्यादा इसकी एग्जाम्पल मिलती भी है। अनलेस ये किसी पार्टिकुलर फैमिली के बारे में या किसी पार्टिकुलर आदमी के बारे में ये पता चल जाए कि इसमें ऐसी बीमारियां हैं जो आगे चलकर औलाद के लिए प्रॉब्लम पैदा कर सकती हैं, पता चल जाए तो फिर वहां पर अवॉइड करना बेहतर होता है। जब यह पता ना चले किसी फैमिली के बारे में तो वो आपस में शादियां करें, इस्लाम ने इसको रोका नहीं। जिस तरह औरत के लिए अपने शौहर के भाई से हिजाब वाजिब है, तो क्या मर्द पर अपनी भाभी के लिए क्या शरायत है? अब शरायत तो नहीं, लेकिन खुलासा यह कि भाभी उसके लिए नामहरम है। बस जो नामहरम है तो जो नामहरम का स्टेटस है उस एतबार से उसको भाभी को मसला होगा कि वो अपने देवर या जेठ के सामने बेहिजाब नहीं आ सकती है। एक एक लाइन का सवाल है, इसलिए मैं पहले जल्दी जल्दी इसका जवाब दूं फिर आता हूं जिनके कुछ जरा डिटेल सवाल हैं। खुम्स के पैसे गरीब रिश्तेदार को दे सकते हैं अगर वो बहुत ही जरूरतमंद है? ये सवाल करने वाले पर इसका डिपेंड है। अगर सवाल करने वाला सैयद है तो खुम्स का सैयद वाला पोर्शन गरीब रिश्तेदार को दिया जा सकता है अगर वो भी सैयद हो, और अगर सवाल करने वाला गैर सैयद है तो खुम्स में गैर सैयद का कोई हिस्सा नहीं, न इमाम के पोर्शन में न सादात के पोर्शन में। तो ये तो मैंने अभी एक छोटी बात कही, अब मैं जरा सा इसका थोड़ा सा डिटेल जवाब दे रहा हूं क्योंकि ये भी बहुत बड़ी हमारे यहां गलती होती है। पहली बात तो यह है कि आगा खामेनाई और उनसे पहले इमाम खुमैनी, ये दोनों मर्जे कहते हैं कि खुमस के किसी भी पोर्शन में देने वाले का कोई हक नहीं, न वो इमाम का हिस्सा किसी को दे सकता है न सादात का, वो उसे सारा का सारा अपने मर्जे या उनके रिप्रेजेंटेटिव को देना है, फिर उनसे परमिशन ले ले तो जैसी परमिशन मिलेगी वैसे वो आगे पहुंचाए। लेकिन ज्यादा मराजे इंक्लूडिंग आगा सिस्तानी और मरहूम आगा खोई, वो कहते हैं कि खुमस का जो इमाम वाला पोर्शन है 50% उससे तो देने वाले का कोई हक नहीं, वो तो सीधा सीधा मुश्तहिद को पहुंचाएगा। सादात का पोर्शन जो है अकॉर्डिंग टू आगा सिस्तानी एंड आगा खोई, इन दोनों की निगाह में सादात का जो हिस्सा वो आप अपने गरीब सैयद रिश्तेदार को खुद दे सकते हैं, शर्त यह हुई कि वो रिश्तेदार सैयद होना चाहिए। मगर एक शर्त और भी है कि वो गरीब कोई खुल्लम खुल्ला गुनाह ना करता हो, मासूम तो कोई नहीं है, गुनाह तो होते होंगे लेकिन ऐसा गुनाह जो ओपनली हो। बदकिस्मती से हमारे माशरे दो गुनाह ऐसे जो वो लोग भी करते हैं जिनके घर में फाके हैं, गुर्बत परेशानी अपनी जगह लेकिन अल्लाह की नाफरमानी वो भी करते हैं, और वो दोनों गुनाह बहुत खुले खुले होते हैं, एक मर्दों का दाढ़ी शेव करना, एक औरतों का बेहिजाब घर से निकलना। तो बात बहुत ही डिजर्विंग सैदानी बेवाएं होती हैं हमारी अपनी फैमिली में लेकिन बेहिजाब हैं, वो हिजाब नहीं करती हैं, तो उनको चैरिटी दी जा सकती है और वैसे सदका खैरात दिया जा सकता है, लेकिन सहमे सादात की सेकेंड कंडीशन ये, पहली कंडीशन ये कि वो सैदानी या सैयद हो, सेकेंड कंडीशन ये कि खुल्लम खुल्ला गुनाह ना करता हो। तो अब अगर कोई ऐसा गरीब रिश्तेदार है जो गुनाह करता है लेकिन ऐसा ओपनली गुनाह नहीं करता और सैयद है, तो आप आगा सिस्तानी की तकलीफ में हैं तो उसको खुद से सहमे सादात दे सकते हैं, लेकिन इमाम का पोर्शन तो बहरहाल नहीं दिया जा सकता। अब जो सवाल मेरे पास बचे, ये बहुत लंबे लंबे सवाल हैं, मैंने पढ़े तो नहीं है लेकिन जितना डिटेल में लिखा है, तो शायद अब मैं फ्लोर से कुछ सवाल मांगू जो 15-20 मिनट नमाज में हैं। पहले ये एक लाइन का सवाल कि आयतुल्ला खुई और दीगर मराजे के नजदीक क्या हुक्म है कि नाबालिग पर खुम्स है कि नहीं? अच्छा, ये तो सवाल पढ़ने से पहले ही तकरीर में नाबालिग के खुम्स का मसला आ गया कि आगा खुई, आगा सिस्तानी, आगा खुमैनी क्या कहते हैं। ये किसी बच्चे का सवाल लग रहा है कि इफ ए पर्सन यूज टू लिव विद हिज और हर पेरेंट्स इन न्यूयॉर्क एंड नाउ, ये नमाज कसर का मसला लग रहा है कि एक आदमी इफ ए पर्सन लिव्स विद हिज पेरेंट्स इन न्यूयॉर्क एंड नाउ आफ्टर मैरिज ही और शी लिव्स इन ए डिफरेंट प्लेस व्हेन गोइंग फॉर ए विजिट टू द पेरेंट्स हाउस एंड स्टेइंग फॉर लेस देन 10 डेज शुड ही डू नमाज रोजा बेस्ड ऑन द रूल्स ऑफ फॉर ए ट्रेवलर और शुड ही प्रे इन फुल। अच्छा, अब नमाज कसर का या ट्रेवलिंग ट्रेवलर की नमाज का मसला ये कि जहां पे आदमी स्टे करता है ये इसका परमानेंट वतन नहीं बनता है, आदमी चेंज कर सकता है अपने परमानेंट स्टे की जगह को। और नॉर्मली शादी के बाद लड़कियों का घर शौहर के साथ या बीवी के साथ होता है, वो पेरेंट्स के साथ नहीं। अगर अब असल जवाब अब आ रहा है, अभी तक की बात समझ में नहीं आई तो छोड़ दीजिए, असल जवाब अब आ रहा है, वो ये है कि ये सब डिपेंड करता है इस पर्सन की इंटेंशन पर। अगर इसकी इंटेंशन ये कि न्यूयॉर्क जहां मैं अपने पेरेंट्स के साथ रहा अब मैंने इसको छोड़ दिया, अब कभी विजिट पे जाऊंगा तो जाऊंगा लेकिन नियर फ्यूचर में कोई इसका इंटेंशन नहीं है वहां परमानेंट रहने का, तो जो नई जगह है ये इसके लिए वतन बन गई, न्यूयॉर्क जो था वो खत्म हो गया, चाहे 20 साल रहा हो जब भी वहां जाएगा तो नमाज ये ट्रेवलर वाली कसर पड़ेगा। और अगर नहीं, दूसरी जगह तो मूव हुआ लेकिन अभी 50-50 है कि यहीं पे रहें, अच्छा नहीं लगा तो वापस वहीं चले जाएंगे जहां हम रहकर आए हैं, तो दोनों जगह पे इसे नमाजें फुल पढ़ना है। इट्स ऑल डिपेंड्स ऑन हिज और हर इंटेंशन कि न्यूयॉर्क को इसने छोड़ दिया कि अब वहां नहीं रहना है, बहुत ऐसी मजबूरी हो गई तो दूसरी बात है, लेकिन वैसे न्यूयॉर्क को मैंने छोड़ दिया तो न्यूयॉर्क में नमाज इसकी कसर है यानी ट्रेवलर नमाज। बच्ची का दूसरा सवाल, व्हाट हैपेंस इफ ही एंड शी विजिट द पेरेंट्स 2, 3 और 4 टाइम्स इन ए ईयर। 2, 3 एंड 4 टाइम्स, इससे मसला नहीं चेंज होगा। इवन अगर वो एवरी मंथ विजिट कर रही है 12 मरतबा, लेकिन उसका इंटेंशन ये कि अब मुझे न्यूयॉर्क में परमानेंट नहीं रहना, खाली विजिट करना है और आ जाना, तो फिर वहां पे उसको नमाजें जस्ट लाइक द ट्रेवलर्स रूल उसके हिसाब से नमाज पढ़ना। हाँ जी, आप फरमाइए, और कोई सवाल है फ्लोर में से किसी का? जी जी,
जो लो इनकम वाले लोग होते हैं
जी,
तो उसके उस पैसे, वो पैसा कभी इतना इनफ हो जाता है? किसी ने मुझसे सवाल किया है और मुझे इसका जवाब नहीं आता था इसलिए पूछ रही हूँ कि वो पैसा इतना इनफ हो जाता है, और चूंकि वो उनके खाने, जैसे फूड स्टैम्प्स कहते हैं उसको, कि खाने के लिए ही उधर से इजाजत है कि उस पैसे से सिर्फ आप खाना खरीद सकते हैं, कुछ और शॉपिंग नहीं कर सकते आप। तो वो सवाल उनका ये था कि अगर हम वो पैसा हम अपने घर के उसके लिए इस्तेमाल कर रहे हैं, मतलब फूड के लिए हम अपना इस्तेमाल कर रहे हैं, तो क्या हम उस पैसे से मजलिस करा सकते हैं उस अगर हमारे पास बचता है या नहीं? अब हम अगर हम हर साल मजलिस कराते थे और इस साल हमारे पर मतलब इतना हमारी लो इनकम हो गई लेकिन हमें गवर्नमेंट से हेल्प मिल रही है, तो वो पैसा हम मजलिस के लिए भी यूज कर सकते हैं?
नहीं, तो अब इसमें तो पहले देखना पड़ेगा कि गवर्नमेंट ने फूड स्टैम्प दिया ओनली फॉर फूड पर्पज, अब कानून क्या है कि अगर उसमें कुछ बच जाए तो वापस कर देना है वो स्टैम्प? तो क्या करना है, वापस भी नहीं करना है?
आपको यूज करना है, आपको सपोज आपको $500 मिले तो आप पूरे 5 के 5 यूज कर देंगे, और अगर आप नहीं यूज करेंगे वो कैरी ऑन हो गया अगले महीने, वो पैसा आपका है, बस उसका उस पर रिस्ट्रिक्शन ये है कि आप जाके कपड़े नहीं खरीद सकते या कुछ और साबुन नहीं खरीद सकते, सिर्फ खाने की अशिया आप वो ले सकते हैं, और वो खाने के लिए तो हम अपने घर में यूज कर रहे हैं, लेकिन चूंकि अगर हमारे पास अपना पैसा होता तो अभी हम मजलिस तो कराते, लेकिन अब चूंकि हमारे पास अपना पैसा नहीं, हमें तो खुद गवर्नमेंट की है, अब वो गवर्नमेंट जो है वो भी हमारे ही टैक्स से वो हमें मिलता है पैसा, जो हम अपने घरों का टैक्स पे करते हैं या हम जो टैक्स पे, वो हमारा ही पैसा है, लेकिन चूंकि यहाँ कानून है कि लो इनकम को पैसे दिए जाएंगे, तो वो उस सिलसिले में कि अब ये हमारी कमाई नहीं है, हमें मिल रहा है,
ये सारी चीजों से मसले पे फर्क नहीं पड़ेगा। पैसा अगर दिया गया कि खाली आपको फूड में इस्तेमाल करना है, किसी और में इस्तेमाल नहीं कर सकते, तो अकॉर्डिंग टू आगा सिस्तानी जो लॉ ऑफ द लैंड है, और अगर अगेंस्ट इस्लाम नहीं है तो उसको मानना वाजिब है। तो अगर अपना पैसा आपका होता और बच जाता तो आपकी मर्जी कहीं भी खर्च करें, लेकिन गवर्नमेंट के पैसे का वही तरीका है कि जैसे अगर कोई और आदमी, गवर्नमेंट नहीं, कोई एक आदमी आता है और आपको कुछ पैसे देता है कि मैं आपको पैसे दे रहा हूं या दे रही हूं कपड़े खरीदने के लिए, अब बच गए उसमें से तो या तो आप उसको वापस करें और या फिर कपड़े ही में खर्च करें। तो गवर्नमेंट के कानून के एतबार से इसीलिए मैंने पूछा, आपने कहा कि नहीं, अगर बच गया तब भी आप उससे कोई और चीज नहीं ले सकते हैं तो मजलिस भी नहीं कर सकते हैं, ये टोटल आपका पैसा नहीं माना गया गवर्नमेंट का, ठीक है आपके टैक्स से ही मिला, लेकिन जब कानून के एतबार से इस मुल्क में आप रहती हैं तो आपने टैक्स देना भी कबूल किया तो वो टैक्स भी आप देंगी, और जो गवर्नमेंट ने पैसा दिया कानून के एतबार से जहां खर्च करना है वहीं खर्च करेंगे, स्पेशली मजलिस में तो खर्च कर ही नहीं सकते।
लेकिन वो मजलिस में भी ये नहीं कि वो उस पैसे से कैश देंगे मजलिस के लिए, मजलिस में वो खाना ही लेके जा रहे हैं अगर तो
नहीं, फूड स्टैम्प का मतलब अपने लिए खाना के मेहमानों के लिए भी।
अब अगर हमारे घर में मेहमान आते हैं तो हम वो उससे अपने घर मतलब वो तो हमारे
चार मेहमान के कोई फंक्शन कर सकते हैं फूड स्टैम्प से,
ये उन्होंने इतना डिटेल नहीं दिया हुआ है, लेकिन खाने के लिए अलाउ किया है उन्होंने कि भाई आप खाना कर सकते हैं चाहे कितनों को भी, आप दो दिन में वो $500 यूज कर लें तो चाहे आप महीने में यूज करें, ना वो ज्यादा बढ़ाएंगे ना वो घटाएंगे, तो वो आपको इख्तियार है कि आप यूज करें तो कर लें। खाना ही है, यानी कि सेंटर में भी या कहीं भी वो मिलाद में भी या कहीं भी ले जाती हैं तो वो खाना ही लेके जाएंगी, कैश नहीं लेंगी।
नहीं, खाना ले जाना नहीं, हुकूमत के कानून में अगर कि योर पर्सनल यूज और आप अपनी फैमिली के लिए खाना लें, दूसरे का तस्करा ना करें, लेकिन रिस्ट्रिक्शन हो कि फॉर योर फैमिली तो फैमिली पर ही खर्च होगा, और अगर ऐसी कोई रिस्ट्रिक्शन नहीं है तो फिर दूसरी बात है आप कहीं और खर्च कर सकती हैं। लेकिन थोड़ा सा कॉमन सेंस से ये लग रहा है कि वो जो खाने के लिए भी दिया तो वो दिया आप और आपकी फैमिली को, इसके लिए नहीं दिया कि आप पूरे नेबर्स में या अपने सारे रिलेटिव्स में उसको तकसीम करें। तो आगा सीसानी के हिसाब से तो ये नहीं कर सकते, अलबत्ता दीगर मराजे स्पेशली आगा खुई के हिसाब से इस कानून को मानना आप पर वाजिब नहीं है, आपकी मर्जी है उसको कहीं भी खर्च कर लें। ये दो मुख्तलिफ मराजे के फतवे थे। नेक्स्ट कोई और क्वेश्चन है? मेरे पास बहुत सारे सवाल है, मैं तो खाली आपकी वजह से रुका हुआ हूं। चले एक सवाल ये आ जाए कि चेहरा और हाथ अगर पहले से धो लिया यानी वो अभी गीला और वुजू की नियत से चेहरे पे पानी डालें तो क्या पहले वाले पानी को सुखाना जरूरी? देखिए वुजू के अंदर जो है दो चीजें, एक धोने वाली चीज वॉश और एक मसा वाली चीज, तो मसा वाली चीज को पहले से सूखा होना चाहिए पैर और सर। अगर वो पहले से गीला है किसी वजह से, जैसे वुजू शुरू करने से पहले कुछ लोग पैर धोते हैं तो उसे जो है ड्राई करना होगा, लेकिन जो चीजें धोने वाली हैं चेहरा और दोनों हाथ, ये अगर पहले से भी गीले हैं तो इसके ऊपर सुखाना जरूरी नहीं है, इसी हालत में वुजू का पानी डाल दें वो एनफ है। बल्कि आगा सीसानी ने लिखा कि ये समहाउ बेटर है, इसमें जो है पानी हर जगह आसानी से पहुंच जाता है। तो खैर एक ही सवाल हुआ, अब कोई सवाल है पूछ लीजिए, वरना ये जो रिमेनिंग रिटर्न क्वेश्चन है इनको कंप्लीट करूं।
एक छोटा सा ऐलान है, इस सेशन के बाद सब खवातीन से गुजारिश ये है कि वो ए हॉल में तशरीफ ले जाएं नमाज ज़ोरहैन और असर के लिए, और मौलाना साहब हॉल ए से हमारी बी से हमारी नमाज को लीड करेंगे। शुक्रिया। और कोई भी खवातीन मौलाना से कोई क्वेश्चन करना चाहें तो वो इस वक्त अपना हाथ उठाएं ताकि मैं माइक उन तक लेके पहुंच सकूं।
इतनी देर में एक सवाल का जवाब, रिटर्न सवाल, कि कल रात की मजलिस में था कि इस्लाम में खुद मिक्स गैदरिंग हराम नहीं है अगर औरतें पूरे हिजाब में, तो इमामबाड़े के अंदर अगर इस तरह का माहौल अपना लिया जाए, जबकि ये बात जाहिर है कि काफी औरतें हिजाब में नहीं होती और प्रोग्राम अक्सर 4 से 5 घंटे में मुश्तमिल होता है, तो शरई हुक्म क्या है? वो तो खुद ही आपने सवाल में लिख दिया कि उसकी पहली कंडीशन थी कि आने वाली एक एक औरत हिजाब के अंदर हो, और आपने ये भी लिख दिया कि इमामबाड़े में जो औरतें आती हैं वो सब इस कंडीशन को फुलफिल नहीं करती हैं, इसलिए इमामबाड़े के अंदर इस अंदाज की मिस गैदरिंग की इजाजत नहीं।
मौलाना साहब सवाल यह है कि हज या उमरा में आयतुल्ला खामनाई और आयतुल्ला सीस्तानी का फतवा क्या है कि हमको जब तवाफ करना है तो मकाम इब्राहिम के अंदर से करना है या बाहर से करना है या कौन सा बेहतर है?
तवाफ में बेहतर तो सबकी निगाह में मकाम इब्राहिम के अंदर से बेटर, लेकिन कंपलसरी या लाजिम का मसला ये कि जहां तक उस वक्त क्राउड चल रहा है, ये डिपेंड करता है क्राउड पर, अगर मजमा इतना है कि मकाम इब्राहिम से बहुत बाहर तक लोग गए हुए हैं तो आप जहां पे लास्ट طواف کرنے والوں کی لائن ہے وہاں تک آپ جا سکتے ہیں. یعنی یوں سمجھا دوں کہ فرض کیجئے کہ مجمع اس وقت بہت کم ہے, سب لوگ مقام ابراہیم کے اندر, پھر بھی ہم چاہیں کہ باہر سے کریں تو آغا سیستانی اور آغا خامنائی الاؤڈ تو کرتے ہیں لیکن بہت ہی زیادہ اس کو کہتے ہیں کہ یہ بہت ہی برا. لیکن اگر مجمع آدھے صحن میں ہے, تھری کوارٹر صحن میں ہے, تو پھر کوئی پرابلم نہیں ہے, کہیں سے بھی آپ طواف کریں وہ طواف ویلڈ ہے. آغا خوئی کا مسئلہ یہ تھا کہ اگر پورا کعبہ خالی پڑا تب بھی آپ چاہیں تو بالکل اینڈ میں جا کر جہاں وہ اسٹیئرز ہوتی ہیں وہاں تک سے طواف کر سکتے ہیں. مجمع کا کوئی اس سے تعلق نہیں تھا. آغا خوئی کے اعتبار سے طواف میں ڈسٹینس یا مقام ابراہیم کی کوئی امپورٹنس نہیں. یہ مراجع کہتے ہیں کہ نہیں, بہتر ہے مقام ابراہیم میں, لیکن اگر مجمع باہر چلا گیا تو جہاں تک مجمع ہے آپ اس مجمع کا ایک پارٹ سمجھی جائیں وہاں تک طواف کر سکتے ہیں, اور نارملی یہی ہوتا ہے. تو مقام ابراہیم اتنی کوئی سخت یا کوئی بہت اسٹرکٹ کنڈیشن نہیں. ایک ریٹرن سوال, ظہور امام کے حوالے سے ہم ساری چیزیں مردوں کے حوالے سے سنتے ہیں, تو عورتوں کی ذمہ داری کیا ہے اور بعد ظہور عورتوں کے لیے کیا حکم ہے؟ اب مجھے نہیں پتا کہ آپ کس سے سنتی ہیں, میں نے تو ظہور امام کے حوالے سے لیڈیز کے بارے میں بھی اتنا پڑھا کہ سیانہ کا واقعہ جو میں اکثر پڑھتا ہوں وہ تو لوگوں کو زبانی یاد ہو گیا, بلکہ بہت سے لوگ ریکویسٹ کرتے ہیں مولانا یہ واقعہ نہ پڑھیے گا. پورا عورتوں کے حوالے سے وہ واقعہ ہے, کتنی عورتیں امام کی آرمی میں ہوں گی, وہ کون کون ہیں, ان کے نام کیا ہیں, ان کا کیریکٹر کیا تھا, ان کا رول کیا تھا, بعد میں امام کے ساتھ عورتیں کیا کریں گی, میں نے تو سب پڑھا. تو عورتوں کے حوالے سے بھی بہت ساری امام زمانہ کے ڈیوٹیز, رسپانسبلٹیز, ان کا رول, یہ سب روایتوں میں آیا ہے, مجلسوں میں بیان بھی ہوا ہے. تھوڑا بہت میں آج اور کل میں سے کسی ایک مجلس میں پڑھ دوں گا. نیکسٹ کوشچن.
مولانا صاحب, سوال یہ ہے کہ اگر نابالغ بچہ ہے اور خمس جو ہے وہ ادا کرنا ہے, تو یا ماں یا باپ جو بھی جس کی بھی تقلید کرتے ہیں, اگر باپ کسی اور کی ماں کسی اور کی, تو دونوں میں سے کسی کی بھی تقلید کے مطابق وہ عمل کرتے ہوئے ولی کا نابالغ کا خمس ادا کرے گا یا صرف ولی کی تقلید چلے گی؟
نہیں, اس میں صرف ولی کی تقلید چلے گی, کیونکہ جو ولی نہیں ہے وہ بچے کے مال کو چھو ہی نہیں سکتا, اس کے لیے جائز ہی نہیں ہے بچے کے مال کو خمس یا کسی اور کام میں استعمال کرے.
اگر ماں نے وکالت لیے پھر, یعنی ایک ہوتا نا حق کے تصرف, یا تھوڑا سا ولی کے ساتھ جو ان کو اجازت مل جاتی ہے,
وہ ولی کی طرف سے ہیں, یعنی وہ ولی کو ریپرزینٹ کر رہی ہیں, تو جس کو ولی تقلید کر رہا ہے اسی کو وہ بھی کریں گی. جیسے ہمارے ہاں جو نکاح ہوتا ہے اس میں علماء جو نکاح پڑھتے ہیں وہ نکاح نہیں پڑھتے ہیں, وہ لڑکے سے اجازت لیتے ہیں, لڑکی سے اجازت لیتے ہیں. اب لڑکا اور لڑکی جن مراجع کی تقلید میں, ہم کو اس کے حساب سے ان کا نکاح پڑھنا ہے, کیونکہ ہم سیکنڈ ہیں, ہم ان کے ریپرزینٹیٹو ہیں اصل تو وہ. تو اگر ماں نے استعمال کی اجازت لی ہے ولی سے, تو اس کا مطلب یہ ہوا کہ اصل تو ولی, اس نے اجازت دی تو یہ اس کو استعمال کر رہی ہے, تو تقلید کا دار و مدار ولی پر ہوگا, کیونکہ وہ اصل مانا گیا ہے خمس کے مسئلے میں.
اور خمینی صاحب کا مسئلہ آپ نے ابھی بیان کیا کہ اگر نابالغ ہے تو کیا ولی کو خمس نکالنا ہے؟
ولی کو خمس نکالنا واجب نہیں ہے, لیکن جب بچہ بالغ ہوگا تو اس وقت نابالغ کے زمانے کا جتنا اس کے پاس سامان پڑا ہوگا اس کا خمس وہ خود دے گا. یعنی اس میں تین مسئلے. پہلا مسئلہ یہ ہے کہ نابالغ کے مال پر ہر سال خمس نکلے گا, چاہے وہ نابالغ ہو, بہت چھوٹا ہو, اور ولی نکالے گا. یہ آغا سیستانی. دوسرا مسئلہ آغا خوئی کا کہ نابالغ کے مال پہ کوئی خمس نہیں ہے, حتیٰ جب وہ بالغ بھی ہو جائے گا, بالغ ہونے کے بعد بھی اگر ایک سال گزر گیا تو وہ پیسے جو اس کو نابالغ کے زمانے میں ملے ہیں اس کے اوپر خمس معاف ہے, بالغ ہونے کے بعد بھی نہیں دینا. یہ آغا خوئی. تیسرا مسئلہ امام خمینی کا ہے کہ نابالغ کے مال پر خمس ہے, لیکن جب تک وہ نابالغ ہے نہ اس کو دینا ہے نہ ولی. جس دن وہ بالغ ہوا اس دن جتنا بچا ہوا ہے اس کا خمس اس کو فوراً دینا ہوگا, جو آیا اور خرچ ہو گیا نابالغ کے زمانے میں وہ خمس ایگزمپٹ ہے. تین الگ الگ فتوے ہیں, تو یہ تو میں نے بتا دی. اب اس کے بعد چار منٹ میرے پاس بچتے ہیں تاکہ 1:25 پر سیشن ختم ہو, پھر پانچ منٹ وضو میں لگے, 1:30 پہ نماز ہو جائے. تو ریٹرن میں ایک سوال یہ آیا ہے. اب یہ سوال جو ہے نا یہ بہت ذرا سا کمپلیکیشن پیدا کر لے گا. اچھا, پہلے ایک سوال اور, یہ نجاست طہارت کے سوال آج کل بہت کم پوچھے جاتے ہیں کیونکہ لوگ ان سوالوں کو اتنی اہمیت نہیں دیتے ہیں, جبکہ یہ بھی اتنے ہی امپورٹنٹ ہے. اگر پیشاب کی وجہ سے زمین نجس ہو گئی اور کوئی ڈرینر نہیں ہے کہ پانی اس کے اوپر سے بہا دیں تاکہ وہ اس ڈرینر میں چلا جائے. تو اگر ارد گرد ٹاویل لگا کر جاری پانی بہا کر ٹاویل سے پانی لے لیا جائے تو کیا زمین پاک ہو جائے گی؟ یا ڈرینر نہ ہو نہ ہونے کی صورت میں زمین نجس ہی رہے گی؟ نہیں. دیکھیے یہ جاری پانی تو خیر آپ نے لکھ دیا, ورنہ جاری پانی نارملی گھر میں ہوتا نہیں. جاری پانی جو دریا سے یا سمندر سے ہوتا, آپ کی مراد کور پانی ہے جو ٹیپ واٹر وغیرہ ہوتا ہے. اس کا یہی مسئلہ ہے کہ اگر آپ چاروں طرف ٹاویل لگا کے پانی کو اس کے اندر روکنا چاہیں تو اس کی بھی ضرورت نہیں. پیشاب سے زمین نجس ہے, کور پانی اس کو اس پر آپ نے ایک بار بہایا, اس کے بعد ایک بار اور بہا دیا, وہ زمین پاک ہو جائے گی اور وہ جو پانی جہاں جا گیا وہ جگہ بھی پاک رہے گی. خالی پانی کا جاری کر دے, پانی کا بہا دینا انف ہے. شرط یہ ہے کہ وہ کور پانی ہو, یعنی ڈائریکٹ ٹیپ سے یا نلکے سے آ رہا ہو, کوئی بالٹی یا کنٹینر یا لوٹے کا پانی نہ ہو. تو بہت ایزی ہے, اتنا مشکل نہیں. ٹاویل لگانے کی ضرورت نہیں, پانی پیشاب کی جگہ سے بہ کے ذرا آگے بڑھ جائے وہ پاک ہو گیا. یہ ایک سوال جو میں نے کہا ذرا کمپلیکیٹڈ ہے کہ مکس گیدرنگ میں بار بار یہ بات کہی گئی کہ عورتیں حجاب میں ہوں, تو یہ سوال پوچھا گیا کہ حجاب کسے کہتے ہیں, کیونکہ یہاں پہ مکس اوپینین آ رہا ہے اسپلٹ قسم کا کہ اگر عورت نے کلرڈ میچنگ اسکارف اور بہت ہی زیادہ اٹریکٹیو اور اپیلنگ قسم کے کلر والے کپڑے, میک اپ, ہاتھ پیروں کو بھی اتنا کور نہیں کیا اور یہ تصور کر کے حجاب ہو گیا اور ایک اسکارف پہن لیا, تو کیا یہ صحیح ہے کہ نہیں؟ غالباً ہم نے کل اس کو بتایا تھا یا آج کے سیشن کے شروع میں کہ اگر بہت زیادہ چہرے پر میک اپ ہے تو وہ حجاب نہیں کہلاتا. اب جہاں تک میچنگ یا کلرڈ اسکارف کا تعلق ہے, وہ تو بہرحال حجاب میں آ جائے گا, اسپیشلی ویسٹ میں, کیونکہ کلرڈ کا دار و مدار جو ہے نا, یہ میری ایک تقریر تو نہیں ہوتی ہے لیکن مسائل میں میں کبھی کبھار مسئلے کا جواب دینے کے بجائے اصول بتاتا ہوں. کچھ چیزیں حرام و حلال ہوتی ہیں کلچر کے حساب سے, کچھ چیزیں حرام و حلال ہوتی ہیں اس جگہ کے حساب سے جہاں پہ ہم رہ رہے ہیں. تو یہاں پہ ریڈ کلر یا اور بہت زیادہ شوخ اور بھڑکیلے قسم کے کلر بھی ایک نارمل چیز, جو ہمارے انڈیا اور پاکستان میں شاید نارمل چیز نہ ہو. تو کلرڈ حجاب اسکارف چل جائیں گے اور کلرڈ کپڑے چل جائیں گے, میچنگ بھی چل جائے گی, لیکن اگر بہت زیادہ چہرے پہ میک اپ ہے تو اس کو حجاب نہیں مانا جائے گا, اور وہ میں نے کل اس کو بتا دیا. ہاں, پاکستان کے اور ایران کے اور عراق کے ماحول میں شاید کلرڈ اسکارف اور جس پہ کام بنا ہوتا ہے ایسی چادر یا ابا, وہ شاید وہاں پہ جائز نہ رہے. سوالات تو بہت زیادہ ہیں, جیسا کہ خاتون نے کہا کہ ایک ایک کے پاس 10-10 سوال اور بھی ہیں, لیکن اب میرے پاس ٹائم نہیں رہا. پھر ساری رات کے آج اعمال بھی ہیں, لمبی مجلس بھی آج ہے, اور ویسے بھی تقریباً 2.5 آور کا سیشن ہو گیا. ہم اسی بات پہ سیشن ختم کرتے ہیں کہ خداوندہ تجھے محمد و آل محمد کا واسطہ, ماہ شعبان کی ان مبارک گھڑیوں کا واسطہ, کچھ دیر کے بعد دنیا میں جو تیری آخری حجت آنے والی ہے اس کی برکتوں کا واسطہ, جو مومنات امام زمانہ رسول خدا اور اسلام کی محبت میں اتنی دیر آج کے سیشن میں بیٹھی رہی, انہیں دنیا اور آخرت کی ہر پریشانی سے محفوظ فرما, ان کی ساری دعائیں قبول فرما, ان کو اور ان کے گھروں کو اور ان کے گھر والوں کو اور ان کی اولادوں کو ہر آفت و بلا سے محفوظ فرما, ان کے مرحومین کی مغفرت فرما, ہم سب کو سیرت اہل بیت پہ چلنے کی توفیق عطا فرما, ظہور امام میں تاجیل فرما, انقلاب اسلامیہ ایران کی حفاظت فرما, ہمارے علماء اور مراجع کا سایہ ہمارے سروں پہ قائم و دائم فرما. دنیا میں جہاں جہاں مظلوم مسلمان اور شیعان حیدر کرار ہیں, ان پر ظلم کرنے والوں کو نیست و نابود فرما. غیبت میں ہمیں اپنی ذمہ داریاں ادا کرنے اور بعد ظہور امام کی فوج کا سپاہی بننے کی توفیق عطا فرما. ربنا تقبل منا انک انت السمیع العلیم.
بہت بہت شکریہ مولانا صاحب, آپ نے اپنے قیمتی وقت میں ہمیں آن کے اتنا,
دین کا کام تھا ہماری اور آپ کی مشترکہ ذمہ داری تھی, بس اب آپ خواتین نماز جو پڑھنا چاہیں وہ نماز کی تیاری کریں.
آپ سب خواتین سے گزارش ہے کہ آپ اے ہال کی طرف تشریف لے جائیے اور جنہیں وضو کرنا ہے وہ وضو کی طرف باتھ روم وہی استعمال کریں اے ہال کے سائڈ کا, تاکہ یہ کہ مولانا صاحب بی ہال میں